अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा रेडियो भिजन 91.6 र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। अर्जुनधारा नगर क्षेत्रमा विकास निर्माणका कामहरू के भइरहेका छन् भन्ने सन्दर्भमा हामी हरेक सोमबार बिहान 8 बजे अर्जुनधारा खबर प्रसारण गर्ने गर्छौं। हरेक महिनाको अन्तिम सोमबार हेल्लो मेयर कार्यक्रम नगर प्रमुख हरिकुमार राणासँग कुराकानी हुने गर्छ भने हप्ताका अरू सोमबारहरू अन्तिम सोमबार बाहेकका सोमबारमा हामी अरू जनप्रतिनिधिहरूसँग कर्मचारीहरूसँग नगर क्षेत्रका नागरिकहरूसँग नगर क्षेत्रमा के काम भइरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्छौं। आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि अर्जुनधारा नगरपालिका वडा नम्बर 10 का सदस्य भोला गौतम हुनुहुन्छ। अर्जुनधारा नगरपालिका वडा नम्बर 10 का सदस्य भोला गौतमसँग अहिले अर्जुनधारा नगरपालिका वडा नम्बर 10 क्षेत्रमा के कामहरू विकास निर्माणका कामहरू भइरहेका छन् भन्ने सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। आदरणीय श्रोता, हरेक महिनाको अन्तिम सोमबार भने यहाँहरूले हेल्लो मेयर अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राणासँगको कुराकानी सुन्न सक्नुहुनेछ। र आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि अर्जुनधारा नगरपालिका वडा नम्बर 10 का सदस्य भोला गौतम हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अहिले विश्व कोरोना भाइरसको संक्रमणको त्रासमा र तीव्र संक्रमणको चपेटामा परिरहेको छ। अहिलेसम्म विश्वभरमा 3,12,28,490 जना कोरोना भाइरसका संक्रमित पुगेका छन्। ती मध्ये 2,37,86,347 कोरोना भाइरसका केसहरू क्लोज भएको छ। 2,28,21,311 जना अर्थात् 96% कोरोना भाइरसका संक्रमित निको भएको विश्वभरको तथ्याङ्क छ। अहिलेसम्म विश्वभरमा 9,65,036 जना अर्थात् 4% कोरोना संक्रमितको मृत्यु भएको छ। अहिले विश्वभरमा 74,42,143 जना कोरोना भाइरसका एक्टिभ केसहरू रहेको छ। यसै सन्दर्भमा अर्जुनधारा नगरपालिका वडा नम्बर 10 क्षेत्रमा के भइरहेको छ? सदस्यज्यू, यहाँलाई हार्दिक स्वागत छ अर्जुनधारा खबरमा। अहिले चाहिँ अर्जुनधारा नगरपालिका वडा नम्बर 10 क्षेत्रमा यो कोरोना भाइरस संक्रमणको त्रासको अवस्था कस्तो छ? त्यहाँको व्यवस्थापन अहिलेसम्म के गर्नुभयो, कसरी गर्नुभयो? कोरोना संक्रमितहरूको अवस्था के छ? विदेशबाट वडा नम्बर 10 का बासिन्दाहरू कति विदेश जानुभएको छ? यहाँहरूले तथ्याङ्क पनि हेर्नुभयो होला, कति मान्छे जति विदेशबाट फर्केर आउने गरीको अवस्था हुनसक्ला यो कोरोना संक्रमणले रोजगारी गुमाएर, के आकलन गर्नुभएको छ यसको बारेमा बताइदिनुहोस् न।
हजुर, धन्यवाद। अहिलेसम्म हाम्रो यस 10 नम्बर वडामा COVID-19 को त्रास रहिरहेको भए तापनि 10 नम्बर वडामा अहिले त्यस्तो त्रासै बनिहाल्नुपर्ने, त्रसित भइहाल्नुपर्ने अवस्था छैन। यहाँ हामीले सुरुदेखि नै, जब चैतको 11 गते लकडाउन सुरु भयो, त्यस वक्तदेखि नै हामी जनप्रतिनिधि 5 जना जनप्रतिनिधिहरू अनि टोल विकासको 11 जना टिम र युवा सर्कललाई हामीले परिचालन गरेका थियौँ, जसका कारणले अहिलेसम्म हामी 10 नम्बर वडा सुरक्षित रहेका छौँ। त्यसमध्ये छोटफुटको रूपमा हिजोअस्ति मात्रै एकजना बिएनसीमा काम गर्ने एकजना बहिनीलाई कोरोना पुष्टि भएको छ। जम्मा 10 नम्बरको हकमा त्यही मात्रै हो। र अन्य हकमा भन्दाखेरि विदेशबाट आउने जो इन्डियाबाट आउने अथवा बाहिरी मुलुक मुलुकबाट आउने जो विदेश जानुभएको थियो उहाँहरूका हकमा हामीले अति नै संवेदनशील भएर काम गरेको अवस्था छ। उहाँबाट हिँड्नुभन्दा अगाडि हामीलाई इन्फर्मेसन हुन्थ्यो,
हजुर,
चाहे जुनसुकै ठाउँबाट आउनुभएको भए पनि, अनि उहाँहरूलाई हामीले फलो, उहाँहरू पनि हामीसँग फलो सम्पर्कमा रहिरहनुहुन्थ्यो, हामी उहाँहरूलाई फलो गरिरहन्थ्यौँ। जब उहाँहरू होल्डिङ सेन्टरमा आउनुहुन्थ्यो, उहाँहरू होल्डिङ सेन्टरमा त्यहाँ भइसकेपछि अनि स्वास्थ्य शाखासँग समन्वय गरेर उहाँहरूलाई सिधै क्वारेन्टाइनमा ल्याएर बस्ने व्यवस्था, खानेको व्यवस्था गरिसकेपछि जब उहाँहरूको रिपोर्ट नेगेटिभ आउँछ अनि मात्रै उहाँहरूलाई उहाँहरूको घरसम्म पुर्याउने अवस्थाको व्यवस्थापन हामीले गरेका थियौँ। र यसमा सबभन्दा ठुलो भूमिका युवा जगत, युवा पिँढीले अहिले हामीलाई र टोल विकासले साह्रै ठुलो सहयोग गर्नुभएको थियो। जतिखेर कोभिडको महामारी भइसकेपछि केही मान्छेहरू जो निम्न स्तरका ज्याला मजदुरी गरे खाने मान्छेहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अब कोभिडले गर्दाखेरि केही समस्या भएको थियो, जसले गर्दाखेरि हामीले 450 घर परिवारलाई हामीले राहत वितरण गरेका छौँ। जम्मा हामीलाई 250 प्याकेज मात्रै नगरपालिकाबाट प्राप्त भएको थियो र त्यो बाँकी अरू भनेको हामीले तिन पटक यो राहत वितरण गऱ्यौँ। 400 परिवारलाई 3 पटक हामीले राहत वितरण गऱ्यौँ, जम्मा हामीसँग नगरपालिकाबाट प्राप्त भनेको 250 हो। बाँकी भनेको हाम्रो वडाध्यक्ष बलदेव सिंह गोमदेनको नेतृत्वमा अन्य सहयोगहरू हामीले वडामा आफै व्यवस्थापन गरेर हामीले ताकि हामीले वडामा अरू वडाले आफ्नो वडामा विनियोजन गरेको रकम प्रयोग गर्नुभयो, तर हामीले 10 नम्बर वडाले अहिलेसम्म त्यो गरेका छैन र अब त सायद गर्नु पर्दैन भन्ने पनि लागेको छ। र यसरी हामीले कोभिडलाई अहिलेसम्म सफलतापूर्वकै राख्न सफल भएको हामीले महसुस गरेका छौँ।
सदस्यज्यू, यहाँहरूले अत्यन्तै राम्रो काम गर्नुभएको छ, यहाँहरूले सहयोग पनि विभिन्न सङ्घ संस्था विभिन्न क्षेत्रबाट सहयोग जुटाएर आफ्ना वडाका बासिन्दाहरूलाई जति बेला चाहिँ कडा ढङ्गको लकडाउन गरिएको थियो त्यो बेला बाँड्नु पनि भएको छ। यो कालीझोडा क्षेत्र छ नि यहाँहरूको 10 नम्बर वडाको, यो मेचीनगरको पनि 12 नम्बर पर्ने, तपाईँहरूको पनि 10 नम्बर पर्ने, केही यता केही उता भएको गरेको अवस्था छ भनेर भन्छन्, त्यो यथार्थ चाहिँ के हो सदस्यज्यू?
यो यथार्थ के हो भने अलिकति यसलाई पृष्ठभूमि नै कोट्याउँदाखेरि, अब यति यो सबैले यो सुनिरहनु भयो होला, यो पृष्ठभूमि नै कोट्याउँदाखेरि सही हुन्छ होला भन्ने मलाई लागेको छ र म थोरै एकदम छोटकरीमा पृष्ठभूमि कोट्याउन चाहन्छु। 2036 सालमा नेपाल त्यतिखेर पञ्चायत सरकारले सट्टा भर्ना पुनर्वास कार्यक्रम गर्ने भनेर त्यहाँ 120 बिघा जग्गा फडानी जङ्गल फडानी गरेर राख्न खोजिएको थियो र त्यो अवस्थामा तत्कालीन उतापट्टि मेचीनगरको त्यो जङ्गल मात्रै देखिने र यतापट्टि फाँडिसकेपछि त्यहाँ र बाहिरबाट मान्छे राख्न थालिसकेपछि त्यहाँ त्यो एरियामा बस्ने मान्छेहरू जो हली थिए, जो गोठाला थिए, जो दिनभरि काम गरेर खाने भूमिहीन मान्छेहरू थिए, उनीहरूले उनीहरूको एउटा जमात बस्यो र त्यो जमातले के उहाँहरूले के भन्नुभयो भने हामी त हामीलाई यहाँ नभइ नगइकन बाहिरबाट मान्छे हामी राख्न दिँदैन भने उहाँले ठुलो सङ्घर्ष गर्नुभयो त्यतिखेर। त्यतिखेर हात्ती ल्याएर त्यहाँका घर भत्काइएको भन्ने मैले सुनेको छु र त्यहाँ उहाँहरूलाई प्रहरी प्रशासन लाएर दमन गरियो र त्यसको बावजुद पनि उहाँहरू बस्नुभयो र बसिसकेपछि त्यो एरिया भनेको चाहिँ सनिसरी गाविसकै थियो, सो तत्कालीन सनिसरी गाविसको थियो र अब यतापट्टि सनिसरी गाविसले सट्टा भर्नामा बाहिरबाट मान्छे पुनर्वास गराउने अब भइसकेपछि र त्यहाँका बासिन्दालाई त्यहाँ बसोबास गराउनका लागि अब साँच्चै यथार्थमै भन्नुपर्छ विष्णु तत्कालीन धाइजनका विष्णु परसाईले बस्ती बसाउनमा ठुलो योगदान दिनुभएको छ र त्यो बसिसकेपछि जमिन त यता सनिसरीकै भए पनि त्यो विष्णु परसाईले त्यो बस्ती बसाइसकिसकेपछि अनि त्यहाँका मान्छेहरूले के गर्ने भन्दाखेरि अब भोट त हाल्नु पर्यो, भोट हाल्दा कसलाई हाल्दा भन्दाखेरि जसले आफूलाई खाना दिन्छ उसलाई दिने त हो नि अनि उहाँहरूले त्यो के अनि त्यस त्यसपछि उहाँहरू धाइजन भनेर भन्नुभयो, धाइजनमा भोट नाम उठाउनु भयो, उहाँहरूले भोट हाल्दै जानुभयो। तर यथार्थ चाहिँ के थियो त भन्दा त्यो जमिन शनिश्चरी गाविसको थियो र अहिलेसम्म उहाँहरूको धनी पूर्जा भनेको शनिश्चरी गाविसकै छ।
ए, धनी पूर्जा शनिश्चरी गाविसको छ। उहाँहरूले आफ्नो पञ्जीकरण चाहिँ उता विष्णु प्रसाईले सहयोग गर्नुभएको कारण धाइजनतिर राख्नुभयो,
धाइजनतिर गएको छ। भएको जम्मा कुरा यति नै मात्रै हो। र त्यो जुन अहिले मेचीनगर बाह्र त मैले अलिकति अर्को जोड्न खोजेँ, जब यो लिलक आयोग भन्ने बन्यो यहाँ हाम्रो शनिश्चरीमा अथवा झापामा, लिलक आयोगले त्यो गर्दाखेरि त्यतिखेर मेची तत्कालीन धाइजन गाविसले पनि त्यो आफ्नो क्षेत्रबाट नपाउन खोज्यो, तर खोज्दाखेरि त्यो चाहिँ के भयो त भन्दाखेरि उसले नपाउन सकेन। उहाँहरूमाथि चाहिँ केन्द्रसम्म पुग्नुभयो तर उहाँहरूले नपाउन सक्नु भएन र त्यो संसारीको क्षेत्र भएकोले हुँदाखेरि संसारीले नाप्नुपर्छ भन्ने भइसकेपछि पछि लिलक आयोगले साबिक शनिश्चरी 5-6 नक्सा कायम गरेर उहाँहरूलाई धनी पूर्जा उपलब्ध गराउने काम गरियो र अहिले पनि त्यो धनी पूर्जा उहाँहरू शनिश्चरी 5-6 नक्सा लिएर बस्नु भएको छ र एउटा पञ्जीकरणको काम मात्रै उता भएकोले गर्दाखेरि त्यो अवस्था आइसकेको आएको हो। र अहिले पनि के भएको छ भने अस्ति पनि एउटा मिटिङ भएको थियो, एउटा मिटिङमा चाहिँ मेरो पनि बस्ने अवसर प्राप्त भएको थियो, मेचीनगरकै बाह्रमा बसेका थियौँ हामी। त्यहाँनिर चाहिँ यो सीमाको विवादको कुराहरू उठाउँदाखेरि त्यतिखेर पनि मैले भनेको थिएँ, जबकि यहाँ सीमाको विवाद त त्यस्तो छैन, किन छैन भन्दाखेरि उहाँहरू शनिश्चरी 5-6 नक्साभित्र बसिसक्नु भएको छ। खोलाको नक्सा गरेर खोलाको सिमाना कायम भएर गएको छ भने यो विवाद भन्ने कुरा छैन। र मलाई लाग्छ त्यतिखेर मैले पनि भनेको थिएँ, सायद यही होला, यहाँहरूलाई पनि जानकारी होला कि ओडा काट्न पाइँदैन, कि ओडा सिँगिहाल्नुपर्छ कि छोड्नुपर्छ भन्ने कुरा त्यो राज्यको त्यो अहिलेको नीति यही होला र त्यसले गर्दाखेरि यसमा विवाद नगरौँ भनेर मैले त्यतिखेर पनि भनेको थिएँ। र अब लब यो सिमाना अस्ति त्यहाँका युवा साथीहरूले र हाम्रो नगरपालिकाले पनि पहिले के 75 सालमा के निर्णय गरेको थियो भने अब हाम्रो सिमानामा अरुणधारका बोर्डहरू राख्ने भनेर निर्णय गरिएको थियो र त्यसलाई हिजस्तै लगभग 10-15 दिनमा त्यो जस्तै त्यहाँका स्थानीय युवा साथीहरूले चाहिँ यो के अरे बोर्ड राख्ने काम गरियो। त्यहाँ अलिकति हाम्रो यतापट्टि त्यही कालीझोडामै बस्ने केही साथीहरू जो मेचीनगर भन्नुहुन्छ उहाँहरूले केही अवरोध गर्न खोजे जस्तो कुरा पनि गर्नुभयो अनि हामीले के भन्यो भने ठिक छ हाम्रो कार्यनीतिअनुसार हामी काम गर्छौँ, अब ठिक छ पछि उतापट्टि सरेर के अरे मेचीनगरै भएर गएछ भने ठिकै छ, त्यतिखेर केही अब हामी हाम्रो बोर्ड हामी आफै झिकेर ल्याइदिउँला भनेर हामीले त्यो गरेर अहिले लगभग हाम्रो सिमानामा बोर्डहरू राखिसकेको अवस्था छ। र अब त्यही अलिकति भ्रमित हुनुको कारण चाहिँ अब केही साथीहरूलाई अलिकति यतापट्टि आउँदाखेरि अब अलिकति अप्ठ्यारो राजनीतिक रूपले अप्ठ्यारो पर्ने भएकोले गर्दाखेरि उहाँहरू मेचिनहरू भन्नुभएको छ। र लगभग हामीले अब 75% मान्छेहरू कालीझोडाका मान्छेहरू यता शनिश्चरीमा बसेश्वरी आइ पनि सक्नु भएको छ
भनेको केहीले 75% चाहिँ पञ्जीकरण पनि अहिले अर्जुनधारा नगरपालिका वडा नम्बर 10
हुँदैछ बसेश्वरी आइरहनु भएको छ उहाँहरू।
हजुर सदस्यज्यू, हामीले यो कालीझोडाको विषय जो चर्चित विषय पनि छ, कालीझोडामा चाहिँ कता जाने भन्ने गरेको कुराको कुरा पनि छ, त्यहाँका नागरिकहरू बिचमा त्यो कुरा पनि गऱ्यौँ, कोरोना भाइरसको कुरा पनि गऱ्यौँ, विकास निर्माणका कामहरू चाहिँ भौतिक विकासका कामहरू वडा नम्बर 10 थुप्रै भएका छन्, यो सङ्घीय सरकार प्रदेश सरकारतिरबाट पनि अध्यक्षज्यू यहाँहरूले चाहिँ लबिङ गरेर पैसाहरू ल्याउनु भएको छ, विकास निर्माणका कामहरू भएका छन् भन्ने गरेको कुरा सुनिराखेका छौँ, यहाँहरूले के विकास निर्माणका काम गर्नुभयो जनप्रतिनिधि निर्वाचित भएर आएपछि?
हामीले अहिले अब सडकको भौतिक पूर्वाधारको तर्फ जाँदाखेरि सडकमा भनेको 11 र केही 11 भाग र बढी 10 भाग गरेर 21 करोडको ठेक्का परेर काम बनिराखेको छ, कालो पत्र बन्ने काम भइराखेको अवस्था छ। अन्य बाटाहरू भनेको हाम्रो स्थानीय स्रोत साधनबाटै हामीले लगभग अब 10 वडामा हिजो जुन बेला हामी भोट माग्दै असारको उसमा जाँदाखेरि पेन्ट सुर्किएर हातमा चप्पल बोकेर जानुपर्ने अवस्थामा हामी गएका थियौँ त्यतिखेर, तर अहिले हामीले गाडीबाट ओर्लिनुपर्ने अवस्था हाम्रो कुनै पनि ठाउँमा छैन। र अब अन्य बाटाहरू पनि अब बन्ने क्रममा छन् र लगभग एक वर्षभित्रमा हामी फाइन ग्राभेज सबै सडकहरू साना गोरेटाहरू पनि लगभग सक्ने नै योजनामा लागेका छौँ। अब सडकको हकमा यस्तै छ। अन्य अब शिक्षा तर्फ भनेको हाम्रो यस 10 नम्बर वडामा अहिलेसम्म 2 विद्यालय हो। अब एउटा कालीझोडाको अब उहाँहरूको त्यो पहिलो बोर्डै निमेची नगर भएकोले गर्दाखेरि त्यतिकै विवादित अवस्थामा रहिराखेको अवस्था छ र अर्को सिंहमाइली प्रावि हो एउटा प्रावि मात्रै रहिराखेको अवस्था र विद्यालयको हकमा त्यति नै छ र त्यसको त्यो विद्यालयको कम्पाउन्डहरू लगाउने काम काम भइराखेको अवस्था छ। 2 भवन गत साल र यसपालि गरेर 6 कोठाको भवन अर्को नयाँ भवनहरू तयारी भइसकेको अवस्था छ। अब स्वास्थ्यको क्षेत्रमा जाँदाखेरि हामीले एउटा सहरी विकास सहरी स्वास्थ्य केन्द्र एउटा स्थापना गरे भवन निर्माण गरिसकेर अहिले त्यहाँ सेवा दिन थालिसकेको अवस्था छ। अर्को बाह्य खोप केन्द्र भनेर कालीझोडालाई लक्षित गरेर हामीले बाह्य खोप केन्द्र भनेर कालीझोडामा एउटा स्थापना गरिसकेको र अब लगभग तुरुन्त त्यहाँ पनि कर्मचारी आएर त्यहाँबाट पनि स्वास्थ्य सेवा दैनिक रूपले स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यमा हामी राखि अगाडि बढिरहेका छौँ।
हजुर
हजुर
बोला सर, यहाँहरूले भौतिक पूर्वाधारको क्षेत्रमा पनि थुप्रै कामहरू त गर्नुभएको छ। अब यहाँहरूकोमा किसानहरू अलिक बढी हुनुहुन्छ होइन, कृषि कृषिको क्षेत्रमा आश्रित नागरिकहरू धेरै हुनुहुन्छ, कृषि पेसा गर्ने नागरिकहरू धेरै हुनुहुन्छ। कृषिको क्षेत्रमा चाहिँ वडा नम्बर 10 के काम गर्दैछ, अहिलेसम्म के काम गर्नुभयो र यो चालु आर्थिक वर्षमा के काम गर्ने भन्ने लक्ष्य राख्नु भएको छ?
हुन्छ, मेरो यो अलिकति कुरा म सकेर म त्यतापट्टि जान्छु।
हजुर,
अहिले हाम्रो खानेपानी चुथाई सालबाडी खानेपानी आयोजनाको काम लगभग अन्त्यम चरणमा पुगिसकेको छ। अब हाम्रो लगभग 15-20% 10 नम्बर वडामा 15-20% मात्रै पाइप बिछ्याउनेको काम बाँकी छ। त्यो काम हामीले वडाबाटै गरेका छौँ। अब यो साल हाम्रो पाइप बिछ्याउने काम सम्पन्न भइसक्छ र ओभर हेड ट्याङ्की पनि निर्माण भइसकेको अवस्थाले गर्दाखेरि आगामी सालबाट हामी 10 नम्बरवासी र एघारका केही स्थानहरूमा हामी खानेपानीको पनि व्यवस्थापन गर्ने लक्ष्यमा अगाडि बढिसकेका छौँ। र अब यहाँले सोध्नुभएको जुन कृषिको कुरा छ, अब कृषिका कुराहरूमा हामीले पहिलेदेखि नै पनि अब हाम्रो एकदमै हामीसँग बजार छैन भनेको सहर छैन, यस्तो वडा हो हामीसँग सहर नभएको अवस्था। अब गाउँै गाउँले भरिएको ठाउँ छ र त्यसले गर्दाखेरि अब हामीले कृषिलाई पहिलेदेखि पनि केही गर्ने अलिअलि सिँचाइका सुविधाहरू हामीले दिइआएका थियौँ, कुनै ठाउँमा नहर बनाइदिएको अवस्थाहरू छन् र अब यसपालिबाट नगरपालिकाले पनि हामीले अस्ति गत यो असारको परिषदबाट के पास गरेका थियौँ भने अब कृषि क्रान्तितिर लाग्नुपर्छ र यहाँका जुन मान्छेहरूलाई कृषिमा आधारित बनाउनुपर्छ र कृषिक उद्योगहरू खोल्नुपर्छ भन्ने मान्यताका साथ हामीले परिषदबाट योजनाहरू पास गरिसकेको अवस्था छ। र अब हामीले मुख्य रूपले यहाँ एउटा सहकारी मार्फत कामहरू गर्न अगाडि बढिराखेका छौँ, जस अन्तर्गत एउटा चिस्यान केन्द्र पनि हामीले यहाँ स्थापन गर्नलाई यसपालि बजेटको पनि व्यवस्थापन भइसकेको अवस्था छ 10 नम्बर वडामा। र अब यसलाई लोकल कुखुराको हब बनाउने भनेर हामीले नीति नै पास गरेर कार्यक्रम बजेटै बनाएर हामीले अगाडि बढिसकेको छ। अब त्यो चाहिँ हाम्रो सहकारी अन्तर्गत यो सुरुवात हुन्छ र यो कार्तिकबाट यी कामहरू हामी सुरु हुन्छौँ र हामीले प्रत्येक वडामा
हजुर
खाद्य सङ्कलन केन्द्र पनि स्थापना गर्दैछौँ। अब मान्छे किसानले चाहेको कुरा त्यहाँबाट किन्ने र किसानको बढी भएको कुरा त्यहाँ लगेर बेच्ने यो कार्यक्रम पनि हामी त्यहाँ बनाउँदैछौँ र यो लोकल कुखुराको हबको हकमा चाहिँ हामीले प्रत्येक वडामा 50 घर परिवारलाई जीविकोपार्जन हुने गरीको हामी त्यहाँ चल्ला दाना र औषधि उपलब्ध गराउने हाम्रो यसपालिदेखिको कार्यक्रममा छ र हामी त्यो उपलब्ध गराउँछौँ र कृषिलाई अब कृषिबाट केही गर्नुपर्छ भन्ने खालको मानसिकता अहिले यो एक किसिमको युवाहरूमा पनि जागिसकेको अवस्थाले गर्दाखेरि त्यसलाई हामीले प्रमुख प्राथमिकता राखेर अगाडि बढिरहेको अवस्था छ।
भोला सर, यहाँले अत्यन्तै महत्त्वपूर्ण कुरा भन्दै हुनुहुन्छ। अझ जानकारीका लागि यो खाद्य सङ्कलन केन्द्र चाहिँ कहाँ भन्छ सर? अत्यन्तै राम्रो कुरा गर्नुभयो नि। किसानले आफूले उत्पादन गरेका सामग्री ल्याएर त्यहाँ बेच्न सक्छन् र आफूलाई चाहिएको सामग्री त्यहाँबाट खरिद गर्न सक्छन् होइन?
प्रत्येक ओडामा एक ठाउँ रहन्छ।
यहाँहरूको ओडा नम्बर 10 चाहिँ?
हाम्रो 10 ओडामा चाहिँ यो अहिले हाम्रो ओडा कार्यालयको जग्गाको लगभग अब हामी अन्तिम चरण पुगेका छौँ। त्यहाँ हामीले 10 प्राप्त जग्गा 10 जग्गा प्राप्त गरेका भएको छ र त्यो अलिकति यहाँ केही आन्तरिक कारणले रोकिएको।
त्यो ठाउँ चाहिँ कहाँनिर हो? अहिले ओडा कार्यालय भयो कि
कार्यालय भन्दा केही दक्षिण क्षेत्र पर्छ, सिसापानी एरिया।
हजुर, त्यहाँ जग्गा प्राप्ति गर्दै हुनुहुन्छ, त्यहाँ नै यो खाद्य सङ्कलन केन्द्र पनि बनाउने भन्ने यहाँहरूको सोच हो?
हजुर हजुर।
यो चाहिँ लोकल कुखुराको हब बनाउने भन्ने गरेको यहाँहरूको जुन योजना छ नि, यो लोकल कुखुरा पाल्ने मान्छेहरू चाहिँ कसरी छनौट गर्नुहुन्छ? अहिले पाल्दै गरेकालाई प्राथमिकता दिने हो अथवा चाहिँ निवेदन आह्वान गर्नुहुन्छ, के सोच्नु भएको छ?
यो के हो अर्थ भने अब हाम्रो कार्यक्रम सुरु हुनुभन्दा अगाडि हामी टोल विकास समितिहरूलाई पहिले उहाँहरूसँग बसेर हामी हाम्रो मिटिङ हुन्छ। पहिलो कुरामा कसरी जाने, कसरी छनौट गर्ने, कस्ता मान्छेलाई छनौट गर्ने, छनौट गरेका मान्छेले भोलि काम गर्छ कि गर्दैन, यी यावत कुराहरूलाई मध्यनजर गरेर उसले हामीले दिएको कुरा उसले दिएको चल्ला उसले खाने होइन, त्यो चल्लालाई यथावत राखेर उसले त्यहाँबाट आएको बेनिफिट मात्रै खाने गरेको हामी कार्यक्रम बनाउँछौँ। त्यसको लागि हामी अनुगमन नियमन हामी कडाका रूपमा गर्ने भन्ने यसपालिबाट हामीले नीति बनाएछौँ।
भनिसकेपछि यहाँहरूकोमा टोल विकास संस्था चाहिँ कतिवटा हुनुहुन्छ? वडा नम्बर 10 5 टोल विकास संस्था छन्। ती 5 टोल विकास संस्थाहरूसित त्यो टोलका चाहिँ कसलाई दिँदाखेरि चाहिँ उपयुक्त हुन्छ भन्ने पहिले सल्लाह हुन्छ?
हजुर, 10 एउटा टोलबाट 10
एउटा टोलबाट 10 टोल विकास संस्थाहरूबाट यहाँहरू सिफारिस माग्नुहुन्छ होइन, उहाँहरूसित कोअर्डिनेसन गर्नुहुन्छ र 50 परिवारलाई चाहिँ जीविकोपार्जन हुने गरीको सामग्री उपलब्ध गराउनुहुन्छ भनेको लोकल कुखुराको चल्ला, उनीहरूका लागि
दाना
औषधि। यसका लागि बजेट चाहिँ ओडा कार्यालयले विनियोजन गरेको छ कि नगरले गरेको छ? अहिलेको
यस्तो छ गणेश सर, यसपालिबाट के छ भने हामीले अलिकति पहिलेको भन्दा मोडालिटी चेन्ज गरेका छौँ।
हजुर,
हिजो एकमुष्ट पैसा ओडामा आउँथ्यो, ओडाले आफैले विनियोजन गर्थ्यो, आफ्नै कार्यक्रम बनाउँथ्यो, कार्यक्रम एकरूपता थिएन। अब यसपालि चाहिँ के गरेको छ भने ओडालाई सीमित 65 लाख रुपियाँ भौतिक पूर्वाधार मर्म सम्भार विपद व्यवस्थापन र कार्यालय सञ्चालन खर्च यतिमा दिएको छ। अरू अन्य कार्यक्रम भनेको नगरपालिकाले नै लन्च गर्ने हो। त्यसमा लन्च गर्दाखेरि उहाँहरूले ओडामा आउनुहुन्छ अनि ओडामा आइसकेपछि हामी टोलमा जान्छौँ अनि टोल त्यो बस्तीमा जान्छ। यसरी त्यो कार्यक्रम सञ्चालन गर्ने र त्यो कार्यक्रम भनेको हामीले नगरपालिकाबाट गर्ने भन्ने गर्ने तर त्यसको नियमन अनुगमन भनेको ओडाले गर्ने हो।
ए, भनेपछि सबै कार्यक्रमहरू यसपालि ओडाले गर्दाखेरि छुट्टा छुट्टै खालको भयो र त्यति प्रभावकारी ठुलो योजनाहरू देखिएन, त्यसकारण नगरपालिकाले सञ्चालन गर्छ, व्यवस्थापकीय काम चाहिँ ओडाले हेर्छ। अहिले चाहिँ यहाँहरू निर्वाचित भएर काम गर्न थालेको भोला सर 3 त अस्ति असार 14 पुग्यो होइन, 4 वर्ष यहाँहरू जनप्रतिनिधि निर्वाचित भएको 4 वर्ष हुँदैछ। नागरिकका हिजो चुनावमा भोट माग्दा भनेका कुरा, यहाँहरूले गरेका प्रतिबद्धता, नागरिकका आकाङ्क्षा कतिको मिले, कति काम गर्न सकियो भन्ने लाग्छ यहाँलाई आफैले आफूहरूले गरेको कामलाई मूल्याङ्कन गर्नुपर्दा?
अब आकाङ्क्षा त अब जनताको आकाङ्क्षा त अब त्यो हजुरहरूलाई पत्रकारहरूलाई मैले भन्नै पर्दैन कति हुन्छ, त्यो असीमितै हुन्छ उहाँहरूका। र हिजोको जुन हामीले मैले अघि पनि जोडेका थिएँ, जुन हामीले हिजो असारको दिनमा भोट माग्न घर घरमा जाँदै गर्दाको जुन अवस्था थियो त्यो कामहरू हामीले लगभग अब 100 त नभनौँ लगभग 60% चाहिँ हामीले सम्पन्न गरिसकेको अवस्था छ। किनभने पुल नभएको ठाउँमा पुल बनाइसकेका छौँ, बाटा नभएको ठाउँमा बाटा बनाइसके, बाटा बन्ने क्रममा छन्। अब पिच हुने क्रम पनि यसपालिबाट चाहिँ नगरपालिकाले एउटा के ब्रेक गर्यो भने प्रत्येक वडामा 500 मिटर कालो पत्रे अनिवार्य गर्ने भनेर 30 लाख रुपियाँ विनियोजन गरिदिया छ।
हजुर,
त्यसो हुँदाखेरि अब 11 वडामा 5.5 किलोमिटर पिच प्रत्येक वर्ष हुन्छ र त्यसले गर्दाखेरि अब बाटाघाटाको यो पूर्वाधारका कुरा त तिनै हुन्। अब बिजुली बत्तीका कुराहरू पनि हामीले लगभग अब अन्त्य गरिसकेका छौँ। अब र अब जुन हामीले गर्नुपर्ने जुन लक्ष्य छ, निम्न स्तरको मान्छेहरूलाई खाना लाउन र बस्नका लागि को लागि व्यवस्थापन गर्न भनेर चाहिँ हामी अब त्यतापट्टि लागिसकेको त्यतापट्टि लागेका छौँ। अहिलेसम्म हामीले बस्नका लागि नगरपालिका र सहारा नेपालको साझेदारीमा 3 घर बनायौँ। जनता आवास कार्यक्रम प्रदेशको प्रदेशबाट 3 घर बनायौँ र 6 घर अहिले बनिसकेको अवस्था छ। 10 हकमा मात्रै मैले यो कुरा गरिरहेको छु। अब अरू वडामा त धेरै घरहरू बनिएका छन्, अब यहाँहरूलाई त्यो जानकारी नै होला अथवा नगरपालिकाले लिनुहोला। र यसपालि पनि हामीले जनता यो आवासलाई पनि कम्तीमा 2 अरू केही नभए पनि यसो खम्बा बनाइदिएर खानसम्म बनाइदिन पाइयो भने कम्तीमा बस्नलाई त राम्ररी बस्छन् भन्ने उद्देश्यले हामीले यसपालि पनि हाम्रो ओडैबाट दिएको बजेटबाटै 2 घर बनाइदिने भन्ने लक्ष्य राखेका छौँ। र अब खानाको लागि उहाँहरूलाई दैनिक रोजीरोटीको लागि चाहिँ हामीले यही कृषिलाई नै आधारित बनाएर सब्जीहरूमा अब यसपालिबाट हाम्रो त तपाईँको प्याज खेती छ, लसुन खेती छ, अनि यो के अरे धान बाली खेती छ, मकै पकेट छ, यी कार्यक्रमहरू सञ्चालन गर्दैछ। र अहिले तत्काल तुरुन्तै गर्ने भनेको स्विस सरकारको अनुदानमा कारितास नेपालले आयोजना को सहकार्य र अभियान नेपाल समेतको आयोजनामा अहिले हामीले 10 ओडामा यो नगरपालिका भरि 7,242
हजुर
10 ओडामा 658 को नाम अलि सङ्कलन गरेर हामीले पठाइसकेको छ र उहाँहरूलाई मल बिउ उपलब्ध गराउने यो चाहिँ विपन्न परिवारलाई राहत कार्यक्रम भनेर कारितास नेपाल को कोअर्डिनेटमा र स्विस सरकारको सहयोगमा यो कार्यक्रमहरू भइरहेछ। र यो 2 भनेको कार्तिक मसान्तभित्रमा यो कार्यक्रमहरू सक्नुहुन्छ। त्यसमा हामीले के त्यसमा के प्राप्त गर्छन् त किसानले भन्दाखेरि सब्जीको बिउहरू प्राप्त गर्छन्, मलहरू प्राप्त गर्नुहुन्छ, आवश्यक पर्नेले टनेलहरू गर्नुहुन्छ र मकै पनि प्राप्त गर्नु मकै छर्नेले मकै पनि प्राप्त गर्नुहुन्छ। र यी कार्यक्रमहरू लिएर हामी तुरुन्तै अब तपाईँको यो कार्तिक मसान्तभित्रमा यो कार्यक्रम हामीले यहाँ लन्च गरिसकेको अवस्था हुनेछ।
सदस्यज्यू, हामी भोलासार यो चाहिँ कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। अन्त्यमा यहाँले आफ्नो वडावासी नगरवासी यो रेडियो सुन्दै गर्नुहुने आदरणीय श्रोताहरूलाई यहाँको तर्फबाट वडा कार्यालयको तर्फबाट भन्नुपर्ने थप सन्देश के छ?
अब हामीले भन्नुपर्ने खास के हो भन्दाखेरि अब जनताका आकाङ्क्षाहरू धेरै छन्, व्यक्तिगत आकाङ्क्षाहरू त्योभन्दा बढी छन्। अब हामीले वडावासीले अथवा नगरवासीले अथवा जोसुकैले पनि कुनै काम गर्छ भने व्यक्तिवादी आकाङ्क्षा होइन, सामूहिक आकाङ्क्षा र हामीले बाँच्नुपर्छ, हामीले खानुपर्छ, हामीले कमाउनुपर्छ भन्ने मान्यताका साथ उहाँहरू अब जनताहरू लाग्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। र यसरी काम गर्दाखेरि व्यक्तिलाई दिनेभन्दा एउटा कम्तीमा समूहलाई दियो भने र एउटा 10 ओडाले नै हामी यति गर्छौँ वर्षमा यतिको धान उत्पादन यति मकै उत्पादन गर्छौँ यति तरकारी उत्पादन गर्छौँ भनेर भन्नुपर्ने अवस्था बनाएको छ। किनभने हामी सङ्कलन केन्द्र पनि स्थापना गर्दैछौँ, त्यसले गर्दा त्यो सङ्कलन केन्द्र बनाएर भोलि त्यहाँ तास्कल्ने ठाउँ बन्यो भने त्यसले एउटा नराम्रो सन्देश जान्छ। त्यसले गर्दाखेरि सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने अब हामीले यति उत्पादन गरौँ कि हामीले खाइन सकेर बेच्ने वातावरण हामीले तयार गरौँ र हाम्रो यो प्रत्येक वडामा पर्ने खाद्य डिपो केन्द्रहरूमा यहाँहरूको खाद्यान्न आउनेछ र हामीले त्यसलाई बजारसम्म बेच्ने कामहरू गर्नेछौँ भन्ने र यसतर्फ लाग्नका लागि म सम्पूर्ण आम जनसमुदायमा हार्दिक अनुरोध गर्न चाहन्छु।
धन्यवाद छ भोला सर यो महत्त्वपूर्ण समयका लागि।
हजुर, यहाँलाई पनि आफ्नो कुराहरू राख्न मौका दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिका वडा नम्बर 10 का वडा सदस्य भोला गौतम। वडा नम्बर 10 मा अर्जुनधारा नगरपालिकाको वडा नम्बर 10 मा के भइरहेको छ र पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्दै आजको अर्जुनधारा खबर यति नै। अर्को हप्ताको सोमबार बिहान 8 बजे यसै गरी अर्जुनधारा नगरपालिका क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।